यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीद्वारा जवाफ। समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक बीच प्रतिस्पर्धा हुँदै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पद र शक्तिको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वास सहित अस्थायी प्रकृतिको सम्पत्ति छानबिन आयोग 2083 गठन गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पदाधिकारीको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा कार्यवाहीको लागि सरकार समक्ष सिफारिश गर्ने मात्र कार्याधिकार रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति छानबिन आयोगको गठनले अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको कार्याधिकारमा हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। यस्तै अर्थमन्त्री वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा नखटाएको भन्दै जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको जानकारी गराउनुभयो। अर्थमन्त्री वाग्लेले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न पर्याप्त बजेट छुट्याइएको, हालका आयोजनाका दायित्वहरू 3 वर्षभित्र सम्पन्न गर्ने गरी मध्यकालीन योजना बनाइएको पनि बताउनुभयो। यस्तै निजी विद्यालयको करको सम्बन्धमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बोझ नपर्ने गरी दीर्घकालीन हितका लागि मुलुकको अर्थतन्त्रलाई औपचारिकता र आधुनिकीकरण गर्ने गरी यो निर्णय गरिएको बताउनुभयो। गृहमन्त्री सुधन गुरूङले वर्तमान सरकारले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको आज जवाफ दिँदै मन्त्री गुरूङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढ़ाउने संकल्प गरेर अघि बढ़ेको बताउनुभयो। गृहमन्त्री गुरूङले सुशासनका लागि प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई मात मातहतका कर्मचारीको निगरानी गर्न र कार्य सम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार वा दण्ड दिने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको बताउनुभयो। गृहमन्त्री गुरूङले नागरिकले एउटै परिचय पत्रबाट एकीकृत रूपमा सेवा प्राप्त गर्ने विश्वासका साथ राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सार्वजनिक सेवासँग पूर्ण रूपमा आबद्ध गरिने बताउनुभयो। वहाँले सरकारले साइबर अपराधका विभिन्न प्रकृति र अन्तर्राष्ट्रिय स्तरमा भएका बोर्डर क्राइमका नयाँ चुनौतीलाई सम्बोधन गर्न र नेपाल प्रहरीको प्रविधि मैत्री अनुसन्धान क्षमता विस्तार गर्न 50,49,00,000 लगानीको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्याइएको बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागि र शिक्षकको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो। शिक्षा मन्त्री पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने तथा विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने भन्दै शिक्षकको तालिम तलब चालू खर्चमा जाने भएकाले पूँजीगत विनियोजन कम भएको स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले करिब 3% बालबालिका अहिले पनि आधारभूत विद्यालय शिक्षा बाहिर रहेको र लक्षित कार्यक्रमबाट पनि विद्यालयमा ल्याउन नसकिएकाले आगामी वर्षमा त्यस्ता बालबालिकाको तथ्याङ्क संकलन गरी लक्षित कार्यक्रम तय गर्न मन्त्रालयले कार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिश समितिको प्रक्रिया अघि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकारले उच्च प्राथमिकतामा राखेर आयोग गठनका लागि सिफारिश समितिको प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। कानून मन्त्री गौतमले निशुल्क कानूनी सहायतालाई थप प्रभावकारी बनाउन र कानूनी सहायता सम्बन्धी नीति 2076 कार्यान्वयन गर्न एकीकृत कानूनी सहायता विधेयक तयार भइसकेको र आगामी आर्थिक वर्षमा संघीय संसदमा पेश गर्ने जानकारी गराउनुभयो। विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले नव प्रवर्तन क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री पुनले नव प्रवर्तन मार्फत व्यवसायीकरण औद्योगिकरण र आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो। मन्त्री पुनले विज्ञान प्रविधि तथा नव प्रवर्तनका लागि पर्याप्त पूर्वाधार विकास र कानून निर्माण पहिलो आवश्यकता रहेको र यो वर्ष कानून निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको कानूनी व्यवस्थाका लागि तयारी गरिरहेको बताउनुभयो। उहाँले नास्टको सुधार र पुनर्संरचनाको खाँचो रहेको औंल्याउँदै नास्टको पुनर्संरचनाका लागि 15 दिनभित्र योजना ल्याउन सम्बद्ध पक्षसँग माग गरेको तथा अनुसन्धानलाई आर्थिक उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले एक वर्षीय सिंगल इयर नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले बहुवर्षीय सड़क सुरक्षा कार्ययोजना सहित सड़क सुरक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो। उहाँले सड़क दुर्घटना तथा नागरिक सुरक्षालाई ध्यानमा राखी आगामी दिनमा निर्माण हुने सड़क सञ्जालहरूमा अण्डरग्राउण्ड पास ओभरपास र फ्लाइओभर पास अनिवार्य गरिने तथा धेरै दुर्घटना हुने जिल्ला सँग जोड़िएका सबै एक लेनका सड़कहरूलाई 3 वर्षभित्रमा 2 लेनको बनाउने योजना रहेको जानकारी दिनुभयो। यस्तै मन्त्री लम्सालले काठमाडौँ उपत्यकालाई धूलोरहित बनाउन उपत्यकाका सबै सड़क सञ्जाललाई 3 वर्षीय योजना अनुरूप कालोपत्रे गर्ने तथा आगामी 3 वर्षभित्र 65% जनसंख्यालाई शुद्ध खानेपानी पुर्याउने योजना अनुरूप काम अगाडि बढ़ाइएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दिगो विद्युत आपूर्तिको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइन र सब स्टेशनहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ऊर्जा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षभित्र 12 रणनीतिक महत्वका प्रसारण लाइन निर्माण गर्ने लक्ष्यसहित काम अघि बढ़िसकेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले विनियोजन मार्फत बजेट छर्ने प्रवृत्तिलाई हटाइएको तथा लामो समयदेखि अलपत्र रहेका आयोजनालाई प्राथमिकता दिएको आन्तरिक तथा अन्तर्देशीय प्रसारण लाइन र वितरण लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री श्रेष्ठले जलवायु परिवर्तनको कारण सिंचाई र कृषि क्षेत्रमा चुनौती थपिँदै गएको समेत उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रहेर सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिँदै विगतमा भएको सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको स्पष्ट पार्नुभयो। मन्त्री खनालले यसै वर्ष अन्तर्राष्ट्रिय संवाद श्रृंखलाको शुरूआत गर्ने, सगरमाथा संवाद दोस्रो संस्करण आयोजना गर्ने र विदेशमा रहेका नेपालीहरूको सिप श्रम र पूँजीको संचालन र उपयोगका लागि नेपाली डायस्पोरा ग्लोबल नेटवर्क फोरमको कार्यक्रम गर्ने योजना रहेको समेत जानकारी गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकको निर्णय आज सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समितिको आकार 151 सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरूलाई पदेन सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव तयार गरेको जानकारी दिनुभयो। सचिवालय बैठकले महाधिवेशन अघि आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार भएको पाइएकाले संयमित हुन र पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ। यस्तै बैठकमा सातै प्रदेशको अधिवेशनको समीक्षा गरिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो। रासोपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरेको जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। यही असार 7 देखि 9 गतेसम्म चितवनमा हुने महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने रासोफाले जनाएको छ। विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने जनाएको छ। बोर्डले आज सूचना सार्वजनिक गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। सूचनामा विज्ञापन नियमन गर्ने ऐन तथा अन्य प्रचलित कानून विपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न तथा नगराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म संचालक तथा सामाजिक सञ्जाल प्रयोगकर्ता सहित सबै पक्षलाई सचेत गराइएको छ। बोर्डले विशेष गरी कपाल उमार्ने, कपाल लामो र बाक्लो बनाउने, हड्डी तथा नशा सम्बन्धी पीड़ा निको पार्ने, शरीरको बोसो घटाउने, किडनी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउने लगायतका दावी गरिएका औषधिजन्य पदार्थ तथा अन्य सामान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ र त्यस्तो भेटिएमा कार्यवाही गरिने समेत जनाएको छ। पछिल्लो समय निकै चर्चाको विषय बनेको संघीय निजामती विधेयक राय संकलनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ। प्राप्त सुझावहरूकै आधारमा परिमार्जनको क्रममा रहेको निजामती विधेयक आवश्यक प्रक्रिया पुर्याएर अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
मुलुकको प्रमुख प्रशासन हाक्ने निजामती सेवालाई थप आधुनिक र समयानुकूल बनाउन सरकारले संघीय निजामती विधेयक तयार पारेको छ। सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै युवाहरूको नेतृत्वमा भएको आन्दोलनको जगमा बनेको युवा नेतृत्वको सरकारले ल्याउन लागेको विधेयकले देशको कर्मचारी तन्त्रको पनि पुनर्संरचना हुने आशा गरिएको छ। त्यसो त नयाँ विधेयकले कर्मचारीहरूको सेवामा अवसर र सुरक्षाका नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा पनि गरिएको छ। सरकारले विधेयक मार्फत सार्वजनिक सेवालाई व्यावसायिक, दक्ष, सूचना प्रविधि मैत्री बनाउन खोजेको छ। विधेयक कानून मन्त्रालयमा छलफलमा रहेको बताउनुहुन्छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव विनोद कुमार भट्टराई।
विधेयक प्राप्त हुने बित्तिकै विधायन ऐन 2081 चाहिँ त्यो ऐन सँगसँगै नियमावली बनाउनु पर्ने विषय पनि त्यसको मस्यौदा सँगसँगै पेश गर्नुपर्छ भन्छ। त्यो ऐनको प्रावधान कार्यान्वयन गर्न र त्यसको व्याख्यात्मक टिप्पणी लगायतका विषयहरू चाहिँ आवश्यक पर्छ। यसो यहाँबाट सहमति दिनलाई भनेर हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको, त्यो विवरण प्राप्त भइ नसकेको अवस्था छ।
विधेयकको मस्यौदामा अनिवार्य अवकाशका लागि 60 वर्ष उमेर कायम गरिएको छ। तर ऐन प्रारम्भ भएको आर्थिक वर्षमा वर्षमा 58 वर्ष उमेर पूरा हुने कर्मचारीले यो उमेर पूरा भएपछि र दोस्रो आर्थिक वर्षमा 58 वर्ष उमेर पूरा हुनेले 59 वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने मस्यौदामा उल्लेख छ। सरकारको नीति अनुसार नै ऐन कानून बनाइने हुँदा कुनै पनि कर्मचारीलाई अप्ठ्यारो पर्ने गरी निर्णय नहुने सहसचिव भट्टराई बताउनुहुन्छ।
यो विधेयकमा प्रत्येक मान्छेले आफ्नो अनुहार हेर्छ, यसले मलाई फाइदा गर्छ कि घाटा गर्छ भन्ने छ। बजारमा हल्ला आए अनुसार 30-55 अवकाश हुने मान्छेलाई मलाई यसरी सरकारले पठाउन आँटो भन्ने पर्या होला। त्यो हिँडेपछि म मुखैमा पुग्छु बडुवा खान्छु भनेर खुसी हुने मान्छे अर्को होला होइन। अब त्यो सरकारको नीति हो, सरकारले 30-55 ल्याउन पनि पाउँछ, 20-50 ल्याउन पनि पाउँछ। ऐन बमोजिमको सुविधा कर्मचारीले नपाउने भन्ने हुँदैन। सरकारले निर्मम रूपले चाहिँ अभिभावक विहीन जस्तो पार्ने गरेको निर्णय गर्दैन भन्ने मेरो विश्वास हो।
व्यवस्थापिका र कार्यपालिकाको नेतृत्वमा युवा पुस्ताको उल्लेखनीय उपस्थिति रहेकाले सरकारले निजामती सेवामा समेत सोही नीति लागू गर्न खोजेको छ। नयाँ कानून बन्ने भएपछि आजभोलि प्रत्येक सरकारी कार्यालयमा कार्यरत नयाँ र पुराना कर्मचारीहरू आफ्नै चिन्ता चासो र उत्साहमा देखिन्छन्। हाल चर्चामा रहेको 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये कुनै एक पूरा गरेका कर्मचारीलाई अवकाश दिने प्रावधान विधेयक संसदबाट पारित नभएसम्म यसै हुन्छ भन्ने अवस्था नरहेको बताउनुहुन्छ सहसचिव भट्टराई।
अब विधेयक चाहिँ मेच्योर भएर संसदमा पुग्ने बेलामा के आउँछ, त्यसपछि चाहिँ संसदबाट पारित हुन पनि लामो प्रक्रिया छ। अहिले चाहिँ लडाईमा गएको सिपाहीले बन्दुक हाने जस्तो ऐन आउँदैन, त्यसो हुँदा अति नै जरुरी छैन। कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा गरिराख्दाखेरि ऐनले मार्का पर्ने गरी त राज्यले कल्पना गर्नै सक्दैन।
सरकारले बजेट मार्फत कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त बनाउन चाहेकाले असार मसान्तभित्रै विधेयक ल्याई ठूलो संख्यामा कर्मचारी अवकाश गराउन चाहेको चर्चा भइरहेको छ। संसदमा झन्नै दुई तिहाई बहुमत रहेको सरकारले चाहे अनुसार नै विधेयक अघि बढ्ने अनुमान गर्न सकिए पनि पारित भएर आउने व्यवस्थाका लागि भने केही समय कुर्नुपर्नेछ। यसोदा अधिकारी रेडी नेपाल काठमाडौँ।
गृहमन्त्री सुधन गुरूङले सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकमा गृहमन्त्री गुरूङले मनसूनजन्य विपद पूर्व तयारी, राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री गुरूङले विपद पूर्व तयारीमा महिलाहरूको सुरक्षालाई प्राथमिकतामा राखी नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो।
गृह मन्त्रालय चाहिँ हरेक नारीको लागि परिवार भएर हामी उभिन चाहन्छौँ। एट द सेम टाइम हरेक नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्। पहिला जसरी डिजास्टरले हामीलाई दुःख दियो, यसपालि त्यही अनुसारमा प्रतिशोध साँधेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्नु चाहिँ मेरो योजनामा आएको। हामीले नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त। यसपालि चाहिँ हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र अर्कोपट्टि लाइन मिनिस्ट्रीले चाहिँ तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले त्यो अनुसार एउटा एप डेभलप गरेका छौँ।
बैठकमा सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह तथा समाचारको प्रभावकारी संकलन, सम्प्रेषण र जनचेतना अभिवृद्धिका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसेनासँग चिनिया कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा आज भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो। त्यस अवसरमा संचार मन्त्री डाक्टर तिमलसेनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड़ दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदी नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानून संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसान मैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनु भएको छ। ललितपुर स्थित बोर्डमा आज दुग्ध व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समय समयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कार्यवाही गर्ने पक्षमा सरकार रहेको बताउनुभयो। मन्त्री चौधरीले विद्युत लगायत अत्यावश्यक क्षेत्रमा सहुलियतको व्यवस्था गरी दुग्ध व्यवसायमा संलग्न किसान सहित दुग्ध उद्योग र संस्थानका पक्षमा मन्त्रालय रहेको स्पष्ट पार्नुभयो। मकवानपुर जिल्लाका 40 औषधि पसल बन्द गरिएको छ। नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो। फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्महरू बन्द गरिएका हुन् औषधि व्यवसाय विभागले तोकेको समय सीमाभित्रमा नवीकरण नगरेकाले पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद नेउपानेले जानकारी दिनुभयो। भूमि र प्रकृतिको पूजा गर्ने मगर समुदायको चाड भूमे पर्व रूकुम पूर्व र रूकुम पश्चिममा धूमधामका साथ मनाइन्छ। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने बाली नाली सप्रिने जनविश्वास मगर समुदायमा रहेको छ भने यो पर्व हरेक वर्ष ज्येष्ठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपेर ल्याएपछि असार एक गतेबाट केही दिनसम्म निरन्तर मनाउने गरिन्छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
रुकुमका मगर समुदायहरूले आफ्नै पहिरनमा बाजा गाजा सहित लेकमा पुगी वन देवतालाई पूजा गरेर नाच शुरू गर्ने गरिन्छ। हरेक दिन बाजा गाजा सहित मगर समुदायका व्यक्तिहरू भूमि नाचमा सहभागी हुने गर्दछन्। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने बाली नाली सप्रिने जनविश्वास मगर समुदायमा रहँदै आएको छ। लाङ्गाली सेवा समाज रुकुमका अध्यक्ष राजकुमार पुन:
सबभन्दा आफ्नो चिरीबेटी दाजुभाइ माइती सबै भेला भएर रङ रमाइलो गर्ने त्यही नै हो र फेरि विश्वास भूमि देवतालाई पुजेपछि बाढी पहिरो आन्न शुभिकाल हुन्छ अनिकाल हुन्न रङ्गमय वातावरणमै सधैँभरि राम्रो वातावरण सिर्जना हुन्छ भन्ने पुर्खाहरूबाट हामीले पाएका छौँ ती चलाउँदै आएका छौँ।
रुकुम पश्चिम सदरमुकाममा बसोबास गर्ने समुदायहरू आफ्नो परम्परागत पहिरनमा सजिएर खलङ्गाको शहीद मैदानमा जम्मा भई एक आपसमा रमाइलो गर्दै भूमि नाच नाच्ने गर्दछन्। परम्परागत रूपमा चल्दै आएको सांस्कृतिक पर्वमा रम्न पाएकोमा नयाँ पुस्ताका युवा युवतीहरू पनि खुसी देखिन्छन्।
यति रमाइलो हुँदो रहेछ आफ्नो कल्चरलाई एकदम प्राउड फिल हुने
पहिलाको कल्चरलाई यसरी निरन्तरता दिने भनेर सानो बालबच्चादेखि लिएर वृद्ध सबैले रमाइलो गर्ने गर्छ।
धेरै जसो स्थानमा भूमि पर्वको अवसर पारी मेला प्रतियोगिता खेलकुद लगायतका विभिन्न कार्यक्रमहरू आयोजन समेत गर्ने गरिएको छ। भूमि पर्व मनाउन घर बाहिर रहेकाहरू पनि त्यसबेला घर आउने गर्दछन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले युद्धविराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा गर्ने तयारी गरेको जनाइएको छ। रोइटर्सका अनुसार शुक्रबार स्विजरल्याण्डको बुर्गेनस्टक माउन्टेन रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ भने वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन। स्विस विदेश मन्त्रालयले मध्यपूर्वको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोले स्वागत गर्दै गर्दा प्यालेस अफ भर्साइल्समा रात्रिभोजको क्रममा समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेको जनाइएको छ। सम्झौताले वाशिङटन र तेहरान बीचको महत्वपूर्ण कूटनीतिक विकासलाई प्रतिनिधित्व गर्ने जनाइएको छ। सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले दुई देश बीचको शत्रुता अन्त्य गर्ने स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न 60 दिनको प्रक्रिया शुरू गर्ने उद्देश्यले 14 बुधे सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा सम्बन्धी विवादको अन्तिम कानूनी निरूपण नहुँदासम्म उद्योगमा विद्युत लाइन नकाट्न आग्रह गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै परिसंघले बिहिबार एक विज्ञप्ति जारी गरी उद्योगलाई निर्वाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो। सर्वोच्च अदालतको फैसला अनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेको र अन्य उद्योगले महसुल तिर्न खोजिरहेको जनाउँदै परिसंघले बक्यौता तिर्ने समय थप गर्न अनुरोध पनि गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ 25 गते एक सूचना जारी गरी 7 दिनभित्र बक्यौता बुझाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत 300 भन्दा बढी उद्योगले करिब 88 करोड रूपियाँ बक्यौता तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। सर्वोच्चबाट सो विवादको अन्तिम निरूपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा विद्युत लाइन नकाट्न र काटिएका उद्योगलाई पुनः जोड्न परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अब खेल समाचार रमेश टमाटाबाट।
फिफा विश्वकप 2026 अन्तर्गत चेक रिपब्लिक र दक्षिण अफ्रिका आज दोस्रो समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्। खेल एटलान्टा स्टेडियम जर्जियामा नेपाली समय अनुसार राति 10:15 शुरू हुनेछ। दुवै टोलीले प्रतियोगितामा पहिलो जित वा पहिलो अंकको खोजी गरिरहेका छन्। चेक रिपब्लिकले पहिलो खेलमा दक्षिण कोरियासँग 2-1 पराजित भए पनि प्रदर्शन बलियो देखिएको थियो। दक्षिण अफ्रिकाले पहिलो खेलमा सह आयोजक मेक्सिकोसँग 2-0 हार बेहोरेको थियो र अहिले टोली दबावमा छ। दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण छ। चेक रिपब्लिक पुनः लयमा फर्कन चाहन्छ भने दक्षिण अफ्रिका पहिलो अंक वा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। यस्तै कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाएको उज्बेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ। मेक्सिको ऐतिहासिक अजटेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 अन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। कोलम्बियाको जितमा डानियल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे।
अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30, न्यूनतम 21.8, वर्षा 1.5 मिलिमिटर। काठमाण्डुको अधिकतम 30.8, न्यूनतम 19.8, वर्षा 3.6 मिलिमिटर। पोखराको अधिकतम 32.8, न्यूनतम 23, वर्षा 5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 36.9, न्यूनतम 22 र दिपायलको अधिकतम 37.3, न्यूनतम 22 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीद्वारा जवाब। समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्ने नीति रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति 151 सदस्यीय बनाउने गरी सचिवालयद्वारा विधान संशोधन। सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न विज्ञापन बोर्डको निर्देशन। अमेरिका र इरान बीच युद्ध विरामको भर्चुअल सम्झौतापछि भोलि प्रत्यक्ष वार्ताको तयारी र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति पहिलो खेलमा दक्षिण अफ्रिका र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।